لقد تاب الله على النبي والمهاجرين والأنصار الذين اتبعوه في ساعة العسرة من بعد ما كاد يزيغ قلوب فريق منهم ثم تاب عليهم إنه بهم رؤوف رحيم. اب یہاں ہے نا تاب کا ترجمہ، اگر تم توبہ کا کرنے جاؤ تو اشکال پیدا ہوئے کہ نبی نے کیا گناہ کیا کہ اللہ نے توبہ قبول کی، مہاجرین اور انصار نے کیا گناہ کیا کہ اللہ نے ان کی توبہ قبول فرمائی، یہ سوال پیدا ہوتا ہے. اسی لیے علامہ سیوطی رحمت اللہ علیہ نے کیا توجیہ کتاب کی کہ گناہ تو انہوں نے پہلے کوئی کیا نہیں تھا، لیکن یہاں مراد یہ لیا جائے گا کہ آج تک یہ لوگ توبہ والے صفات پر رہے ہیں، تو آئندہ بھی توبہ والے صفات پر قائم دائم اور باقی رہے. یہ ہے عدم توبہ کا مطلب. یہ اشکال کا جواب دیا انہوں نے کہ توبہ سے مراد لینے کا آئندہ بھی توبہ ندام توبہ کے صفات کے اوپر قائم دائم اور باقی رہے. لیکن صاحب تیسر القرآن نے ایک ایسا ترجمہ کیا ہے کہ اشکال ہی نہیں رہے. لقد تاب اللہ علی النبی، پکی بات یہ ہے کہ اللہ نے نبی پر مہربانی فرمائی، تو کوئی اشکال ہی نہیں رہتا اس ترجمے کے اوپر. اور توبہ توجہ اور مہربانی کے معنی میں آتا ہے، اس کے بے شمار شواہد ہیں. لقد تاب الله على النبي والمهاجرين والانصار الذين اتبعوه في ساعة العسرة. پکی بات یہ ہے کہ اللہ تعالی نے توجہ فرمائی نبی کریم صلی اللہ علیہ وسلم پر اور ہجرت کرنے والوں پر اور انصار کے اوپر. جنہوں نے تکلیف کی گھڑیوں میں ان کی اتباع کی، یعنی تکلیف کے حالات میں بھی ان کو بلایا گیا تو تیار ہو گئے. راحت اور آرام میں جو ہے آدمی آوے وہ تو سمجھ میں آتا ہے، تکلیف کے حالات میں بھی بات مان لے وے یہ کمال ہوتا ہے. اور تکلیف کے حالات میں اتباع، یعنی غزوہ تبوک کے موقع کے اوپر بڑی تکلیف کے حالات تھے. کیسی تکلیف کے حالات تھے؟ کہ دو آدمیوں کے درمیان ایک کھجور تقسیم تھی، اس قدر غربت کے فقیری کے حالات. صحابہ کہتے ہیں کہ کیا ہوتا تھا، دو صحابی کے بیچ میں ایک کھجور ہے تو ان کو بھوک لگتی تو یہ چوستے کھجور، یہ چوس کے ان کو دے دیتے سویٹ کی طرح، پھر دوسرے صحابی چوسے، وہ اپنی کچھ تسلی حاصل کر لے پھر رکھ دے وہ کھجور، پھر دوسرے وقت میں جب بھوک لگی تو پھر چوس لی اور نکال کے ساتھی کو دے دی. باری باری صرف چوسے، کھاوے بھی نہیں، اس لیے کہ کھا کے ختم کریں گے تو آئندہ بھوک لگے گی تو کیا کھائیں گے، صرف چوستے تھے. یہاں تک کہ چوستے چوستے کھجوریں ختم ہو گئی اور گٹلی آ گئی. اور ایسا بھی ہوا کہ چند صحابہ کے درمیان کے اندر ایک کھجور ہے، وہ باری باری لائن سے چوس لیتے پھر رکھ دیتے، پھر دوسری بار بھوک لگی پھر چوسائی ہو رہی ہے اور کھجور ختم، چوستے چوستے اور گٹلی رہ گئی. یہ سات العسرہ. اور دس صحابی ایک اونٹ پر باری باری بیٹھتے تھے، کیونکہ لمبا سفر پیدل مشکل، ایک اونٹ دس کے بیچ میں، तो बारी बारी बैठे कि अभी तू बैठ, फिर ये सब चलेंगे, फिर दूसरे बैठे, बाकी चलेंगे, इस तरह। बाज रिवायतों में 18 तक आया है, 16-18 आदमी एक ऊंट पर बारी बारी सवार हो रहे हैं। और गर्मी इतनी शदीद के जानवरों के पेट में से निकलने वाली, अंतड़ियों में से निकलने वाली गलाजत को निचोड़ करके पिया, इस कदर जो है गर्मी शदीद, पानी का मयस्सर न होना, ये हालात हुए। इसीलिए उसको गजवतुल उसरा कहा गया, गजवे तबुक का नाम गजवतुल उसरा, बहुत तंग हालात। और वजह बुनियादी वही जो पहले बतलाई गई थी कि किसान लोग का मामला क्या होता है कि जब फसल पकने वाली होती है वहां तक सारा माल खत्म कर डालते हैं कि अब फसल पकेगी, बेचेंगे, नए पैसे आएंगे, वहां तक में सब खा पी के खत्म। और तबुक का वक्त ऐसा ही था, खजूर पकने पक रही है, फसल कटने वाली है, और ऐलान हुआ कि चलो जाना है, ये दिन नहीं आते, इसलिए उसको कहा गया सातिल उसरा। मिम बादी मा का दयज़िगु कुलूबु फरीकिन मिनहुम, बाद उसके के करीब था कि तुम उनमें से एक जमात का दिल इधर उधर होने लगे, माइल होने लगे, काई से आपके साथ चलने से, और वो पीछे रह जावे। कुछ लोगों को हुआ कि नहीं जावे, जावे नहीं जावे, बहुत मुश्किल हालात। ثم تاب عليهم, फिर अल्लाह ने अपनी रहमत से उन पर तवज्जो फरमाई। डगमगाते दिल अल्लाह ने जमा दिए कि नहीं जाना ही है। इन्नहु बिहिम रऊफुर रहीम, यकीनन अल्लाह ताला ईमान वालों के ऊपर बड़े राफत और रहम करने वाले हैं। इन्नहु बिहिम रऊफुर रहीम, जाने की तौफीक देना, जिहाद में जमने की तौफीक देना, ये भी अल्लाह की बहुत बड़ी मेहरबानी की बात। एक रिवायत में 30,000 गए, एक रिवायत सावी रहमतुल्लाह अलैह के हवाले से नकल की, 70,000, 70,000 का लश्कर जर्रार गया तबुक की तरफ। वअला सलासतिल्लज़ीन खुल्फू, और उन 3,000 पर भी अल्लाह ताला ने मेहरबानी फरमाई, तवज्जो फरमाई, उनकी तोबा कबूल फरमाई। जो पीछे रखे गए तोबा से मुलतवी छोड़ दिया गया था उनको, यानी उनकी तोबा थोड़ी देर से कबूल हुई, भी करीने थी, नकली अल्फाज के करीने की वजह से। हत्ता इदा दाकत अलैहिमुल अर्दु बिमा रहुबत, यहां तक के जमीन उन पर तंग हो गई कुशादगी के बावजूद, इतनी बड़ी मदीना की कुशादा जमीन, लेकिन उनको तंग 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 मालूम हो रही थी। इतना वसी जामिया, लेकिन जिसको नहीं पढ़ना उसको तंग लगता है। तो इस तरीके का मामला हो गया कि सब सहाबा ने उनसे बायकॉट कर दिया, कोई बात नहीं करता उनसे, इसीलिए उनको मदीना की जमीन तंग मालूम होने लगी। और हुजूर ने उनका बायकॉट करवाया था, सोशल बायकॉट, कोई उनसे बातचीत न करे। अब मदीना में रहने का नहीं, कोई बात नहीं करे तो मदीना कैसा मालूम होवे, तंग तंग मालूम होवे, कुशादा होने के बावजूद। हत्ता इदा दाकत अलैहिमुल अर्द बिमा रहुबत, उसकी कुशादगी के बावजूद उनको मदीना तंग होने लगा और कोई जगह उनको नहीं मिली कि वहां इत्मीनान से रहे। वदाकत अलैहिम अनफुसुहुम, खुद अपनी जान से भी वो तंग हो गए। बाज मरतबा आदमी को अपना वजूद भी भारी लगता है, ये है वदाकत अलैहिम अनफुसुहुम, अपनी जान से भी खुद तंग आ गए। देखो खुदा की क्या शान है कि तीनों सहाबा के नाम नहीं आए, नाम नहीं लिए। अल्लाह सुबहानहू व तआला की ये शान सत्तारी है। बाद हजरात ने यूं तौजीह की कि इनके नाम सहाबा में मशहूर और मारूफ थे, इसलिए नाम लेने की जरूरत नहीं। और बास कहते हैं कि तौबा कबूल हो गई, इसलिए बतौर इबरत के वाकई आया, नाम लेने की जरूरत नहीं। वदाकत अलैहिम अनफुसुहुम, उनके दिल में क्या हो गया? गम, वहशत यानी घबराहट। क्यों? तौबा में ताखीर हो रही है, तौबा के कबूल होने में ताखीर हो रही है। कोई खुशी और उनसियत उनके लिए बाकी नहीं रही, खुशी भी बाकी नहीं रही और उनसियत भी बाकी नहीं रही। वज़न्नू, और उनको ये गुमान हो गया, ख्याल हो गया, उन्होंने ये गुमान किया, उन्होंने ये ख्याल किया। वज़न्नू अल्लाह मलजा मिन अल्लाह इल्ला इलैही, अल्लाह से भाग के अल्लाह ही के पास जाना है, अल्लाह से हटकर कोई पना की जगह है ही नहीं। थुम्मा ताब अलैहिम, फिर अल्लाह ताला ने उन पर तवज्जो फरमाई, अल्लाह ने उनको तौबा की तौफीक दी। लियतूबू, ताकि वो तौबा कर ले वे। थुम्मा ताब अलैहिम लियतूबू इन्नल्लाहा हुवा तव्वाबुर रहीम, यकीनन अल्लाह ताला बहुत तौबा कबूल करने वाले, बड़े रहम करम करने वाले हैं। थोड़ा सा सुन लो इनका वाकया, ऐसे तो आपने वहां रियाज़ुस सालिहीन में भी पढ़ा होगा और आगे बुखारी में भी पढ़ेंगे, या मुख्तसर सुन लो। हजरत काब इब्ने मालिक रदी अल्लाहु ताला अन्हु, बड़े शायर थे ये तीन में से एक, और बाकी दो बुजुर्ग हजरत मुरारा इब्ने रबी और हजरत हिलाल इब्ने उमैया, तीनों अंसारी थे। हजरत काब इब्ने मालिक तो बैते उकबा में भी शामिल थे, वो मदीना आने की जो दावत दी थी हिजरत से पहले हुजूर को मदीना वालों ने, और मीना में जो बैत हुई थी बैते उकबा उला सानिया, उसमें भी काब इब्ने मालिक तो शामिल, और तबुक से पहले जितने गजवात हुए तकरीबन सब गजवात में शामिल। इत्तेफा का निस मरतबा शरीक नहीं हो सके तबुक के अंदर। जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मदीना तशरीफ लाए तबूक से, तो मुनाफिकीन झूठे बहाने करने गए। लोगों ने इनको भी यही मशवरा दिया तीनों का, तुम भी कुछ न कुछ जो है बहाना करके हुजूर को राजी कर लो। तो हजरत काब कहते हैं कि मुझे तो अल्लाह ने ये फन अता फरमाया था, मैं भी ऐसे उजर कर सकता था लेकिन मैंने नहीं किया। मुझे मालूम था कि हुजूर के सामने झूठ बोलूंगा तो उसका पर्दा खुलने ही वाला है, वही नाजिल होगी और राज फाश हो जाएगा। मैं हुजूर जब तशरीफ लाए तो गया हुजूर की खिदमत में, और बदर में वो भी नहीं जा सके थे क्योंकि बदर का मामला अचानक का मामला था। अब मैं गया हुजूर की खिदमत के अंदर, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बहुत नाराजगी का अंदाज इख्तियार फरमाया, तबस्सुम फरमाया हुजूर ने, लेकिन नाराजगी वाला तबस्सुम। हुजूर ने अपना रुख अनवर भी फिरा लिया, तो हजरत काब कहने लगे कि मैंने हुजूर को कहा अल्लाह की कसम मेरे अंदर निफाक नहीं है हुजूर, दीन के मामले में मैं शक में भी नहीं हूं, मैंने दीन बदला भी नहीं है, मैं मुसलमान ही हूं। हुजूर ने फरमाया कि फिर तबुक आए क्यों नहीं तुम, जब तुम्हारे अंदर निफाक नहीं शक नहीं तो फिर तबुक में आए क्यों नहीं। मैंने कहा हुजूर देखो, मैं अगर दुनिया में किसी बड़े से बड़े आदमी के पास भी बैठता ना तो उज्र घड़ करके मैं उसकी नाराजगी से बच जाता, मैं उज्र बनाने में माहिर आदमी हूं, इनके कहने का हासिल है। मैं कोई और आदमी के पास होता तो उज्र बना करके मैं उसको राजी कर लेता, लेकिन अल्लाह की कसम मैं ऐसा काम नहीं करूंगा, मैंने सच्ची बात आपको बतला दी, अल्लाह मुझे माफ करेंगे। ये हजरत काब ने सही सही बात अर्ज कर दी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इस आदमी ने सच बोला, सही सच बोला। और हजरत काब कहते हैं कि हकीकत यह है कि मेरे पास कोई उज्र नहीं था उस वक्त पर, कोई उज्र नहीं। मेरे पास माशाल्लाह सवारियां भी थी और माल भी था, तंदुरुस्ती भी थी, सब कुछ था, कोई कमी नहीं थी मेरे पास। बल्कि दो सवारियां मेरे पास थी और इससे पहले मेरे पास कभी दो सवारी जमा भी नहीं हुई थी और ये मौका था, दो दो सवारी थी। लेकिन बस आज जाऊं कल जाऊं इस तरह इमरोज फरदा के अंदर। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जुमेरात को रवाना हो गए थे। अब मैंने देखा मदीने मुनव्वरा के अंदर तो पूरे मदीना के अंदर कौन नजर आता, बूढ़े लोग, बीमार लोग, मुनाफिक लोग। तो मुझे और घबराहट हुई कि ये क्या, सब अच्छे लोग चले गए ने, ऐसे लोगों के बीच में मैं रह गया। पूरे सफर में हुजूर ने मेरा तस्किरा कहीं नहीं किया। तबूक पहुंचे तो हुजूर ने किसी को पूछा कि भाई काब इब्ने मालिक का क्या हुआ, वो कहाँ है? तो बनू सलीमा के एक शख्स ने यूं कहा कि हुजूर उनको उम्दा लिबास ने उनको रोक लिया है, उनको अच्छे अच्छे कपड़े का बहुत शौक है। तो हजरत माज इब्ने जबल ने फौरन तंबी की कि तुम बुरी बात कह रहे हो, ऐसी बात मत बोलो, उनमें खैर ही खैर है। हुजूर खामोश हो गए। पूरा सफर करके जब आए तो हुजूर के सामने इन्होंने सही सच्ची बात कह दी। मुनाफिकीन थे उस मौके पर जो 80 के करीब, वो झूठे उज्र पेश कर रहे थे, कस्में खा रहे थे, और हजरत काब इब्ने मालिक ने सही सही बात बयान कर दी। तो हुजूर ने फरमाया कि जाओ, तुम्हारे मामले के अंदर अभी कोई जवाब नहीं, क्या करना। दूसरे लोग इनको कहने लगे कि अरे अरे तुमने हुजूर के सामने कुछ कह देते उज्र माजरत, हुजूर अल्लाह से इस्तिगफार करते, माफी हो जाती, तुमने साफ साफ क्यों बोल दिया जैसा था वैसा। कर नहीं, बस मुझे जो है वो तो मैंने तय कर लिया। दूसरे बुजुर्ग हजरत मुरारा इब्ने रबी रजी अल्लाह ताला अनु, वो इसीलिए नहीं गए कि उन्होंने दिल दिल के अंदर सोचा कि बहुत सारे गजवात में शिरकत किए, एक आध गजवे में नहीं जाऊंगा तो कोई बुरा नहीं होगा। और उनकी शानदार बाड़ी में उस साल बहुत शानदार फल थे और वो पकने के करीब थे, इसीलिए वो गजवे में नहीं गए। हजरत हिलाल इब्ने उमैया का मामला ऐसा हुआ कि उनके सब रिश्तेदार, घर वाले सब दूर दराज रहते थे, उस वक्त सब एक साथ जमा हुए थे, इसीलिए वो जो है नहीं गए। ये तीनों हजरात का मामला हुआ। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ऐलान करा दिया कि कोई इन तीनों से बातचीत न करे। ये ऐलान आ गया, सोशल बायकॉट, कोई हमारे साथ सलाम कलाम भी नहीं करता, हम सलाम करें तो कोई जवाब भी नहीं देता। इस तरह एकदम पूरे मदीना में हमारे खिलाफ एक सन्नाटे का माहौल हो गया। फिर कुछ दिन गुजरे तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ये कहलवाया कि इनकी बीवियों को भी कहो कि वो भी इनको छोड़ के घर चली जाए, बीवियां भी अलग। तो इन्होंने पूछवाया कि हुजूर क्या हम तलाक दे देवे? कहा नहीं, तलाक नहीं, ऐसे ही अलग हो जाओ। तो बीवियां भी घर चली गई। तो उसमें हजरत हिलाल जरा बूढ़े आदमी थे तो उनकी बीवी ने इजाजत ले ली कि हुजूर वो बूढ़े माजूर आदमी है, उनकी खिदमत की जरूरत पड़ती है, तो आप इजाजत दे तो मैं रहूं। तो कहा ठीक है। हजरत काब की बीवी को तो घर ही भेज दिया। हजरत काब कहते हैं कि मुझे फिक्र ये था कि अगर इस हाल में मेरी मौत आ गई तो हुजूर मेरी जनाजे की नमाज नहीं पढ़ाएंगे, और अगर इस हाल में हुजूर का इंतकाल हो गया तो हमेशा लोग मुझे जो है छोड़ेंगे नहीं, लोग मुझे टॉर्चर करेंगे बराबर। मैं मस्जिद में भी आता, सलाम भी करता, लेकिन सब मेरे साथ बाइकॉट करते। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के करीब नमाज पढ़ता और मैं देखता रहता हुजूर मेरी तरफ देखते हैं कि नहीं देखते हैं, तो देखता कि हुजूर मेरी तरफ देखते, लेकिन जैसे मैं हुजूर को देखता हुजूर नजर हटा लेते। ये मोहब्बत की बात। और वो दोनों बुजुर्ग हिलाल इब्ने उमैया और मुरारा इब्ने रबी तो बस घर में बैठ गए, रोते ही रहते थे, वो घर से बाहर निकलना ही बंद कर दिया। और ये काब इब्ने मालिक जवान तंदुरुस्त, तो वो बाहर भी आते थे, लोगों से मिलते भी थे, लेकिन कोई बात भी नहीं करता, सलाम भी नहीं। एक दिन वो चुपके से अपने चचाजाद भाई हजरत कतादा के घर गए, वो उनके पक्के दोस्त थे। उस वक्त वो अपने बाग में थे जहां कोई नहीं। हजरत काब इब्ने मालिक कहते हैं कि मैं अपने चचाजाद भाई के पास गया दीवार फान करके, और वहां तन्हाई थी बाग में, मैं और चचाजाद भाई और वो मेरे पक्के दोस्त। मैंने जाके सलाम किया तो उसका भी जवाब नहीं दिया, वहां तन्हाई में भी नहीं दिया। तो मैंने उनको कहा कि मैं अल्लाह रसूल से मोहब्बत करता हूं, तुमको मालूम नहीं है? तो अभी भाई चुप। मैं बार बार सवाल दोहराया तो दो बार तीन बार चार बार जवाब नहीं दिया। आखिर में बस इतना कहा, अल्लाह और उसके रसूल जानते हैं, इतना छोटा सा जवाब दे दिया। तो मैं रो पड़ा। और ये देखो सहाबा का मामला कि तन्हाई में मुखलिस दोस्त चचाजाद भाई मिलने आए तो भी बात नहीं कर रहे, हुजूर का ऐलान है यानी ऐलान, बात खत्म। तो कहा मैं रोते हुए उनके बाग से बाहर निकल करके आ गया। एक दिन मैं मदीना के बाजार में था तो एक रूमी ईसाई आदमी मेरे नाम से लोगों को पूछ रहा है कि काब इब्ने मालिक कौन है, काब इब्ने मालिक कौन है, काब। लोगों ने मेरी तरफ इशारा कर दिया, वो रहे, क्योंकि बात तो कोई करता नहीं था। तो मलिक गस्सान का खत लेकर के मेरे पास आया था अम्माबाद। खत का मजमून, मुझे खबर मिली कि आपके नबी ने आपसे बेवफाई की, आपको दूर कर रखा है, अल्लाह ने तुम्हें जिल्लत और हलाकत की जगह में नहीं रखा, तुम अगर हमारे यहाँ आना पसंद करो तो आ जाओ, मैं तुम्हारी मदद करूंगा। इस तरह दावत दी वहां आने की, गस्सान आने की, रूमी ईसाई बादशाह ने। तो हजरत काब ने उस खत को पढ़ करके उसको जबान से कोई जवाब नहीं दिया। वहां सामने एक आग जल रही थी, वहां जाके खत डाल दिया आग में, कहा ये जवाब तुम्हारे बादशाह को दे देना। ये सहाबा की इश्क और मोहब्बत की बात। तकरीबन इस हाल के अंदर 50 रातें गुजर गई, चूंकि तबुक के सफर में 50 दिन लगे थे, 50 रात तक सोशल बायकॉट, कोई बात नहीं कर रहा है। बीवियों को भी घर भेज दिया गया, मदीना की जमीन तंग तंग, हुजूर भी बात नहीं कर रहे हैं। और एक सुल्स रात गुजरने के ऊपर 51वीं रात में अल्लाह ताला ने इनकी तौबा नाजिल फरमाई। उस दिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उम्मुल मोमिनीन हजरत उम्मे सलमा रदी अल्लाहु ताला अन्हा के यहाँ थे। हजरत उम्मे सलमा ने पूछा कि हुजूर अभी मैं इत्तिला दे दूं काब बिन मालिक को कि तुम्हारी दुआ कबूल हो गई? हुजूर ने फरमाया नहीं, इसलिए कि अभी तुम तो ऐलान करोगे बतलाओगे तो सब लोगों की भीड़ भाड़ हो जाएगी और रात की नींद मुश्किल हो जाएगी, इसीलिए अभी इत्तिला मत दो, फजर में जो होगा वो मालूम है। कि इस तरह के खबरें जो है बहुत सी मरतबा मख्फी रखनी होती है ताकि रात में कोई हंगामा खड़ा ना हो जाए, तो इसलिए जो है उन्होंने खबर नहीं दी। हजरत काब कहते हैं कि फजर की नमाज पढ़ के मैं घर की छत पे बैठा हुआ था और हुजूर ने वहां मस्जिद में लोगों को इत्तिला दी तौबा की, तो हर सहाबी सबकत कर रहे हैं मुझे इत्तिला देने के लिए। हजरत उमर भी दौड़े, हजरत अबू बकर भी दौड़े मुझे खुशखबरी देने के लिए, लेकिन हजरत अबू बकर ने काम ये किया कि वो पहाड़ पर चढ़ गए और वहां से उन्होंने जोर से आवाज दे दी ताकि वो आवाज मुझे जल्दी पहुंच जाए। तो मैं अल्लाह के सामने जो है सजदे के अंदर गिर गया और फिर मैं हुजूर की मजलिस के अंदर हाजिर हुआ। तो सब तरफ से लोग मुझे मुबारकबाद दे रहे हैं, तौबा की कबूलियत के ऊपर मुबारकबाद दे रहे हैं, सब लोग मुआनका कर रहे हैं, मिल रहे हैं। और सबसे पहले हजरत तलहा इब्ने उबैदुल्लाह ने खड़े होकर के मुबारकबाद दी, और हुजूर का चेहरे अनवर भी तौबा की वजह से खुश हो रहा था। और हुजूर ने इरशाद फरमाया कि तुम्हारी उम्र में पैदाइश से लेकर आज तक सबसे ज्यादा बेहतरीन दिन है। और हुजूर ने फरमाया कि तुमने सच बोला था, इसलिए अल्लाह ने तुम्हारी सच्चाई जाहिर फरमा दी। फिर ये कहने लगे कि हुजूर, यही शानदार बाड़ियों की वजह से मैं नहीं आया, इसलिए मैं सारा माल अल्लाह के नाम पे सदका कर देता हूं। हुजूर ने फरमाया, नहीं, बस एक तिहाई माल सदका करो, उससे ज्यादा सदका नहीं, बाकी घर वालों की जरूरत के लिए तुम अपना माल रहने दो। यही काम किया वो दोनों बुजुर्गों ने भी, हजरत मुरारा इब्ने रबी, हजरत हिलाल इब्ने उमैया रजी अल्लाह तआला अन्हो, दोनों ने भी यही मामला किया। हिलाल इब्ने उमैया रजी अल्लाह तआला अन्हो कहने लगे कि मैं अपने रिश्तेदार और घर वालों की वजह से तबुक में नहीं गया, तो आइंदा सबसे अब अलाइदगी इख्तियार कर लेता हूं, सबसे अलग थलग। हजरत काब इब्ने, हजरत मुरारा इब्ने रबी कहने के, जिस बाग की वजह से, जिसके फल की वजह से मैं नहीं गया, कहा वो पूरा बाग अल्लाह के नाम के ऊपर सदका, जो चीज दीन के लिए रुकावट बनी उसको खैरात कर दी। ये है इन तीन हजरात का मामला, जो 50 रातों के बाद इस तरह तौबा कबूल हुई। अब सवाल ये पैदा होता है कि क्या इस वक्त ऐसा किया जा सकता है कि कोई आदमी इस तरह करे तो उसको जमात बाहर कर देने का, सोशल बायकॉट कर देने का, उससे कलाम और बातचीत बंद कर देने की? तो फुकहा उसके जवाब के कायल है कि इस तरह इस वक्त अभी करने की गुंजाइश है, जबकि वाकियतन कोई इस तरह का दीनी मामला हो और कोई इस तरह की सूरत हाल हो, तो उस वक्त के ऊपर अमीर खलीफतुल मुस्लिमीन वो अगर कोई मुनासिब समझे तो इस तरह लोगों को मुकातहे के लिए कह सकता है, लेकिन उसको दुनियावी अगराज के लिए इस्तेमाल न किया जाए, उसको जाती अदावतों के लिए इस्तेमाल न किया जावे। कोई इस तरह का मामला हो तो इसको इस्तेमाल कर सकते हैं। जी,
पक्की बात है कि अल्लाह ने नबी की हालत पर और मुहाजिरों अंसार की हालत पर तवज्जो फरमाई कि जिन्होंने तकलीफ की घड़ियों में आपका साथ दिया, ये उनकी हालत गज़वे तबुक में थी। दो आदमी एक खजूर को तकसीम करते थे और 10 आदमी एक ऊंट पर बारी बारी सवार होते थे, और गर्मी सख्त थी, यहाँ तक कि उन्होंने ओज का पानी पी गए। करीब था कि उनमें की एक जमात के दिल आपकी इतिबा से कजी यानी तफल्लुक की तरफ माइल हो चले थे। इस वजह से कि उस वक्त वो बड़ी तकलीफ में मशक्कत में थे, फिर अल्लाह ने उन पर फरमाई साबित कदमी अदा फरमा कर, यकीनन अल्लाह ताला उन पर बड़ा शफीक मेहरबान है, और उन तीनों पर भी तवज्जो फरमाई जिनकी तौबा को मौखर कर दिया गया था, यह आने वाली आयत से करीना है। यहाँ तक कि जब जमीन अपनी तमाम मुसादों के बावजूद उन पर तंग हो गई कि वो ऐसी जगह भी नहीं पाते थे जिसमें वो इत्मीनान हासिल कर सकते थे, और खुद उनकी जान उन पर तंग हो गई। गम और
या अय्युहल्लज़ीना आमनु तक़ुल्लाहा व कूनू मअस्सादिकीन, ए ईमान वालो, तुम अल्लाह से डरो गुनाह छोड़ करके और सच्चे लोगों के साथ रहा करो, यानी जो ईमान में सच्चे होवे, वादा निभाने में सच्चे होवे, जो सिद्क के पाबंद होवे, ऐसे लोगों के साथ तुम रहा करो। और ये इलाज बतलाया गया बुराई से बचने का, कि सादिकीन की मईयत बुराई से बचने का बेहतरीन तरीका है, और हुसूल तकवा का बेहतरीन जरिया है सादिकीन की मईयत। मा कान लिअहलिल मदीनति वमन हौलहुम मिनल अअराब अन यतखल्लफु अर रसूलिल्लाह वला यरगबु बिअनफुसिहिम अन नफ्सिह। मदीना वालों के लिए बिल्कुल मुनासिब नहीं مدینہ کے ارد گرد رہنے والوں کے لیے بھی مناسب نہیں، دیہاتی لوگوں کے لیے کہ وہ اللہ کے رسول سے پیچھے رہ جاوے، یعنی غزوے کے اعلان کے وقت پر، اذا غزوا، جب نبی غزوے کا اعلان کرے تو مدینہ والے بھی پیچھے نہیں رہ سکتے اور مدینہ کے اطراف کے گاونے والے بھی پیچھے نہیں رہ سکتے، بلکہ ان کو نبی کے ساتھ جانا چاہیے، نبی کی معیت کے اندر نکلنا چاہیے. حضرت ابو خیثمہ رضی اللہ تعالیٰ عنہ کا واقعہ یہاں مفسرین نقل کرتے ہیں کہ وہ تبوک میں ابتدان گئے نہیں، ان کی شاندار کھجور کی باڑی تھی اور خوبصورت بیوی تھی. سخت گرمی کے ایام مدینہ المنورہ میں حضور کی روانگی کے بعد وہ اپنی کھجور کی باڑی میں گئے تو بیوی نے کھجور کے درختوں کے سائے میں ایک جگہ پر پانی چھڑکا زمین پر اور چٹائی بچھائی، اور دونوں میاں بیوی وہاں جو ہے باغ میں ہے، اور ایک دم ان کے دل کے اندر ایک جھٹکا لگا قدرتی، اللہ اللہ، گھنا گھنا درختوں کا سایہ، اللہ یہ پکی کھجورے، اللہ یہ ٹھنڈا پانی، اور میری خوبصورت بیوی اور نبی اور میرے صحابہ دوسرے رفقا وہ سب سخت گرمی میں سفر کر رہے اور میں یہاں موج مزے میں ہوں. بس فوراً ہاتھ میں تیز تلوار لی اور تیز رفتار گھوڑا لیا اور وہیں باڑی سے بیوی وغیرہ کو چھوڑ کر کے روانہ ہو گئے تیزی سے، اور گرد اڑاتے ہوئے جو ہے چلے. حضور کہیں آگے منزل پر قیام فرما دے، دیکھا کہ کوئی سوار آ رہا ہے، گرد و غبار اڑ رہی ہے. حضور نے ارشاد فرمایا کن ابا خیثمہ، ابا خیثمہ ہونا چاہیے. بس واقعی وہی بات تھی، پہنچ گئے حضرت ابو خیثمہ رضی اللہ تعالیٰ عنہ. یہ ہیں ولا یرغب بانفسہم عن نفسی، اپنی جان کو ان کی جان سے زیادہ پیاری نہ سمجھے، اپنی راحت کو نبی کی راحت سے زیادہ پیارا نہ سمجھے، اپنی مرغوبات کو نبی کی مرغوبات سے پیارا زیادہ نہ سمجھے. اس کی کیا شکل ہوئے کہ حضور صلی اللہ علیہ وسلم جن مصائب کو پسند فرماتے ہیں اس سے یہ لوگ اپنا بچاؤ کرنے لگے، یسونہا، بچاؤ کرنے لگے، اما ان تکلیفوں سے جس کو حضور اپنے لیے پسند کر دیں وہ اپنے لیے جو ہے اس سے اپنے آپ کو بچانے لگے کہ حضور سخت گرمی میں ہیں، بھوک میں ہیں، پیاس میں ہیں، سفر میں ہیں، تھکان میں ہیں، خطرات میں ہیں، اور یہ ان سب چیزوں سے اپنے آپ کو بچا کے رکھنا چاہتے ہیں؟ نہیں، فوراً روانہ ہو گئے. وَلَا يَرْغَبُ بِأَنفُسِهِمْ عَن نَّفْسِهِمْ، معلوم ہوا کہ جو تکالیف اور مشقت حضور نے اٹھائی اس سے کوئی اپنے آپ کو بچانے کی کوشش نہ کرے دین کے خاطر. ذَلِكَ بِأَنَّهُمْ لَا يُصِيبُهُمْ ظَمَأٌ وَلَا نَصَبٌ وَلَا مَخْمَصَةٌ، یہ پیچھے رہنے سے منع اس لیے کیا گیا کہ ان کو کوئی پیاس نہیں پہنچتی، یعنی پیاس لگتی ہے جہاد کے سفر میں، تھکان پہنچتی ہے، بھوک لگتی ہے فی سبیل اللہ. لا یصیبہم ظمأٌ ولا نصبٌ ولا مخمصۃ فی سبیل اللہ، اللہ کے راستے میں پیاس لگے، تھکن لگے، بھوک لگے، ہر چیز پر ثواب، اجر اور نیکی. اللہ کو یہ چیزیں بہت پیاری ہیں کہ اللہ کے راستے میں پیاسے رہو، تھکو، بھوکے رہو. ولا یطؤون موطئا یغیظ الکفار، اور جو قدم بھی وہ چلے جو کافروں کو غصہ دلانے کا باعث بنے، جتنے قدم بھی یہ چلیں گے دشمن کو غصہ ہوگا، ارے یہ آگے بڑھ رہے ہیں، پیش قدمی کر رہے ہیں، اقدامی جنگ کر رہے ہیں، دشمن کا غصہ بڑھے گا تمہارے قدم سے، تمہاری نقل و حرکت سے، تمہاری جدوجہد سے، تمہارے مجاہدات اور محنتوں سے، اس سے کافروں کا غصہ بڑھے گا۔ وَلَا يَنَالُونَ مِنْ عَدُوٍ نَيْلًا إِلَّا كُتِبَ لَهُمْ بِهِ عَمَلٌ صَالِحٌ، اور یہ دشمنوں کے پاس کوئی بھی چیز حاصل کرتے ہیں، دشمنوں کے پاس سے کوئی بھی کامیابی یہ لوگ حاصل کرتے ہیں، دشمنوں سے کوئی بھی چیز چھین لیتے ہیں، دشمن کو قتل کر کے، قید کر کے، دشمنوں پر اچانک حملہ کر کے، غنیمت لوٹ کر، غنیمت لے کر، مگر ایک نیک عمل اس کے بدلے میں لکھا جاتا ہے، مگر ایک نیک عمل اس کے بدلے میں لکھا جاتا ہے۔ کتنی بڑی فضیلت کہ قتال فی سبیل اللہ، جہاد فی سبیل اللہ میں پیاس لگے، تھکن لگے، بھوک لگے، قدم اٹھائے، دشمنوں کے ساتھ جو سلوک کرے، ہر ایک پر اللہ کی طرف سے نیکی لکھی جاتی ہے۔ کتنی بڑی فضیلت ہے بھائی، لیا جازو علیہ، اس کی طرف سے اللہ تعالیٰ اس پر ثواب دیں گے۔ ان اللہ لا یضیع اجر المحسنین، یقیناً اللہ تعالیٰ نیکی کرنے والوں کے ثواب کو ضائع نہیں کریں گے، بلکہ اللہ ان کو اجر اور ثواب عطا کریں گے۔ دیکھو بھائی، یہ فضیلت اصلاً تو ہے کس معاملے میں؟ فی سبیل اللہ، قتال اور جہاد کے واسطے، پھر وہاں سے نکال کر اس کو آگے لے جا سکتے ہیں، جو بھی فی سبیل اللہ کا مصداق ہو، اخلاص اور للہیت کے ساتھ طلب علم کا سفر، من خرج فی طلب العلم فہو فی سبیل اللہ، حدیث میں طلب علم کے لیے نکلنے والا وہ فی سبیل اللہ ہے۔ اسی لیے حصول علم کے زمانے کے اندر پیاس لگے، بھوک لگے، تھکان لگے، مزاج اور عادت کے خلاف کھانا پڑے، مزاج اور عادت کے خلاف رہنا سونا پڑے، یہ سب چیزیں بھی اجر کی ہے، سب پر اجر اور ثواب ہے۔ تم وہاں اتنے لمبے لمبے فضائل بیان کر دو، آپ بھی مصداق ہو اس فضائل کے، اخلاص کے ساتھ آپ علم حاصل کرو، یہ بھی فی سبیل اللہ ہے، اور یہ سب فضائل آپ کو بھی حاصل ہے۔ علم کے لیے دار الاقامہ سے درسگاہ آنا، استاد آ گئے تو دوڑنا، اسی طریقے سے جو ہے یہاں چلت پھرت، محنت، مجاہدہ، تکرار، مطالعہ، لکھنا، سب چیزیں اس کے اندر شامل ہے اجر اور ثواب کے اندر، اس پر اللہ اجر عطا فرمائیں گے۔ الا کتب لہم بہ عمل صالح، جی
ایمان والو، تاکہ معصیتوں کو چھوڑ کر اللہ سے ڈرو اور سچوں میں سے ہو جاؤ ایمان میں اور عہد میں، اس طور پر کے سچائی کو،
صادقین کے ساتھ ہو یعنی کہ منافقین کے ساتھ مت رہو، یا تبوک کے ساتھ ہو تو یوں کہو پیچھے رہنے والوں کے ساتھ مت بیٹھے رہو، صادقین مخلصین کے ساتھ جاؤ اللہ کے راستے میں۔ صادقین سے کون مراد؟ جن کی نیت سچی، جن کا عمل سچا، جن کی بات سچی، وہ صادقین۔ اور اس سے بعض حضرات نے اجماع کی حجیت پر استدلال کیا ہے، وَكُنُوا مَعَ الصَّادِقِينَ، کہ اجماعُ اہلِ تَقْوَى حُجَّةٌ لِهَذِهِ الْأُمَّةِ، اس کی یہ دلیل ہے۔ جی
مدینہ والے اور اطراف کے باشندوں کے لیے مناسب نہیں کہ اللہ کے رسول سے پیچھے رہیں جب غزوہ کے لیے نکلے، اور نہ اپنی جان کو آپ علیہ الصلوۃ والسلام کی جان سے زیادہ عزیز سمجھے، اس طور پر کہ اپنی جان کو ان شہدائے
سے۔ تو ایسا زمانہ ہے کہ دلہنیں بھی اتنا بڑا گھونگھٹ نہیں باندھتی۔ جی
اس طور پر کہ اپنی جان کو ان شہدائے سے بچائے جن کو آپ نے اپنے لیے پسند کیا ہے، اور یہ خبر کی نہیں ہے، پیچھے رہنے کی ممانعت اس وجہ سے ہے کہ جو کچھ ان کو اللہ کے راستے میں پیاس لگے اور تھکن محسوس ہو اور بھوک لگے، اور جو کسی ایسی جگہ پر چلے جو کفار کے لیے غضب کا سبب۔
ولا ينفقون نفقة صغيرة ولا كبيرة ولا يقطعون واديا الا كتب لهم ليجزيهم الله احسن ما كانوا يعملون، اور وہ لوگ فی سبیل اللہ، جہاد کے سفر کے اندر اللہ کے راستے میں چھوٹا سا خرچ کریں گے، اگرچہ ایک کھجور، یا بڑا خرچ کریں گے، کوئی وادی کو سفر میں طے کریں گے، لیکن ان کے نام کے اوپر یہ نیکی لکھی جائے گی۔ اسی لیے جتنا بھی ضروری خرچ آپ کے والدین آپ پر کر رہے ہیں، وہ بھی اس آیت کا مصداق، جو کچھ خرچ ہو، کتابوں کے لیے، کپڑوں کی دھلائی کے لیے، شروعات کے لیے، یہاں تک کہ کھمن کے لیے بھی، وہ بھی اس آیت کے اندر شامل ہے۔ الا کتب لہم لیجزیہم اللہ احسن ما کانوا یعملون، تاکہ اللہ تعالیٰ وہ جو اچھے کام کرتے ہیں اس کا بدلہ ان کو دے وے۔ جی،
اور جو کچھ اللہ کے راستے میں خرچ کرتے ہیں اور کثیر، اگرچہ کھجور ہو اور کوئی وادی سفر کرتے ہیں، تو ان کا ثواب لکھ دیا جاتا ہے تاکہ اللہ ان کے عمل کا اچھا بدلہ دے۔
تم کو بھی انہی کے ہم وزن بلکہ دو قدم آگے فضائل بیان کرنے کے، تاکہ جو ہے لوگوں کو سمجھ میں آئے کہ یہ بھی فی سبیل اللہ ہے۔ وہ لوگ کتنی شیکے اور شاخیں نکال نکال کے فضائل بیان کرتے ہیں، تو آپ بھی بیان کرو اس سے زیادہ شیک اور شاخیں نکال کر۔ جی،
ولما وضحوا على التخلف وارسل النبي صلى الله عليه وسلم سرية النفر جميعا فنزل، وما كان المؤمنون لينفروا الى الغزو كافة، فهلا نفر من كل فرقة قبيلة منهم طائفة جماعة ومدث الباقون ليتفقهوا اي الماكثون في الدين ولينذروا قومهم اذا رجعوا اليهم من الغزو بتعليم ما تعلموه من الاحكام لعلهم يحذرون.
وما كان المؤمنون لينفروا كافة، اب ہوا کیا غزوہ تبوک میں جو حضرات پیچھے رہ گئے ان کے اوپر بہت ڈانٹ پڑی، بہت تنبیہات نازل ہوئی، تو صحابہ ہمارے جیسے تھوڑے ہی تھے کہ اعلان کو بھی گول کے پی جاوے، وہ تو معمولی سی تنبیہ کے اوپر بھی ایسے متنبع ہو جاتے تھے کہ پھر اس کا تصور ہی نہیں ہوتا۔ تو پھر آئندہ ایک موقع کیسا آیا کہ نبی کریم صلی اللہ علیہ وسلم نے ایک غزوہ روانہ فرمانے کا نظام بنایا، تو اس غزوے میں سارے حضرات تیار، سریے میں، ہم بھی جائیں گے، ہم بھی جائیں گے، ہم بھی جائیں گے۔ اور ایک روایت کے مطابق حضور نے اپنی حیات مبارکہ میں 47 سرایا روانہ فرمائے اور 27 غزوات کیے، اس میں 8 میں جنگ کی نوبت آئی۔ تو حضور نے ایک سریا روانہ فرمائے تو سب تیار، ہم بھی چلے، ہم بھی چلے، اور حضور گویا کہ اب چند لوگوں کے ساتھ مدینہ کے اندر اکیلے ہو گئے۔ تو کہا آئندہ ایسا نہ ہو کہ بھائی تم کو تنبیہ کی گئی، اس کا مطلب اب سب جائیں گے قتال کے لیے، تو یہاں مدینہ میں کون حضور کے ساتھ؟ اسی لیے آیت نازل ہوئی، ایمان والوں کے لیے مناسب نہیں ہے کہ غزوے میں سب کے سب نکل جاوے۔ پھر کیوں ایسا نہیں ہوا کہ ہر بڑی جماعت میں سے ایک چھوٹی مختصر جماعت اللہ کے راستے میں غزوے کے لیے نکلتی اور بقیہ لوگ مقیم رہتے، تاکہ یہ مقیم رہنے والے دین میں سمجھ حاصل کرے؟ وَلِيُنذِرُوا قَوْمَهُمْ اِذَا رَجَعُوا إِلَيْهِمْ، اور اپنی قوم کے دوسرے لوگوں کو وہ باتیں ڈرا سنا دے وے، احکام سنا دے وے، ڈرا دے وے، جبکہ وہ غزوے سے لوٹ کر مقیمین کے پاس آئیں گے، بھی تعلیمہم، ان کو سکھا دے وے، ما تعلموہ من الاحکام، جو احکام انہوں نے نبی کریم صلی اللہ علیہ وسلم سے سیکھے، لعلہم یحذرون، تاکہ وہ لوگ بھی اللہ کے عذاب سے بچنے والے بن جاوے، عوامر پر عمل کر کے نواہی سے بچ جاوے۔ اس آیت کو ذرا سمجھو، اس آیت میں ترتیب بتلائی گئی اور بہترین ترتیب باری تعالیٰ نے بیان فرمائی کہ بھائی دو جماعت بنا لو، ایک جماعت نکلے باہر خروج، قتال فی سبیل اللہ، فی سبیل اللہ، اہلاء دین، تبلیغ دین، جاوے دوسری جماعت مدینہ میں رہے. کیوں مدینہ میں رہنے کا؟ اس لیے کہ نزول شریعت کا زمانہ چل رہا ہے، وہی نازل ہو رہی ہے، احکام نازل ہو رہے ہیں. تو حضور کے پاس بھی ایک بڑی جماعت رہنی چاہیے جو شریعت سیکھے حضور سے، احکام سیکھے حضور سے، دین سیکھے حضور سے. ایک جماعت یہاں بھی رہنی چاہیے. اب سب لوگ غزوے میں چلے جائیں گے تو یہاں دین کون سیکھے گا؟ وہی کا نزول ہوگا تو علم حاصل کون کرے گا؟ اس لیے دو جماعت بنا لو، ایک جماعت خروج والی، ایک جماعت مقیم، یہاں رہ کر کے حضور سے دین کا علم سیکھے. اب ان کی ذمہ داری کیا؟ جو لوگ حضور کی خدمت میں مقیم ہے حضور سے دین کا علم حاصل کریں گے، اور جو لوگ باہر نکلے ہیں وہ جب ان کی واپسی ہوگی تو یہاں رہنے والے ان کو احکام سکھا دیں گے کہ تم جتنے دن غیر حاضر تھے اتنی وحی نازل ہوئی، اتنے احکام آئے، اتنی حدیث سنی، لو سیکھ لو. یہ ترتیب بتلائی گئی اور یہ بڑی بہترین اور جامع ترتیب ہے. اس سے مفسرین نے بہت سارے احکام نکالے اس آیت کریمہ سے. فرماتے ہیں کہ علم دین دو قسم کے اوپر ہے. نمبر ایک فرض عین. فرض عین میں کیا کیا چیزیں آتی ہیں؟ نمبر ایک عقائد صحیحہ، نمبر دو طہارت نجاست کے احکام، نمبر تین نماز روزہ جمیع عبادات جو فرض اور واجب ہے اس کے احکام، نمبر چار صاحب نصاب پر زکوٰۃ کے احکام، نمبر پانچ جس پر حج فرض ہو اس کے لیے حج کے احکام، نمبر چھ جس کو ضرورت ہو اس کے لیے بیع، شراء، اجارہ، اس کے احکام، نمبر سات نکاح کرے تو احکام نکاح، نمبر آٹھ علم کا وہ حصہ جس کے بغیر فرائض ادا نہیں کر سکتا اور حرام سے بچ نہیں سکتا. آٹھواں نمبر بھی بڑا اہم، جس علم کے بغیر فرائض ادا نہیں کر سکتا اور حرام سے بچ نہیں سکتا. یہ آٹھ قسم کا علم فرض عین میں آتا ہے. دوسری بات ہے فرض کفایہ. شریعت کا مکمل علم حاصل کرنا یہ فرض کفایہ ہے. اب جو علم شریعت فرض عین کے درجے کا ہے وہ تو ہر ہر فرد کے لیے لازمی ہے، کوئی مستثنا نہیں، ہر ایک کو سیکھنا یہ لازمی ہے، کوئی مستثنا نہیں. اس کا اکثر حصہ اگر صحیح طریقے سے مکتب کی تعلیم ہو جائے تو اکثر حصہ اس میں آ جاتا ہے فرض عین کا. کچھ موٹی موٹی چیزیں باقی رہ جائے گی، بیع، شراء، اجارہ وغیرہ کی، وہ جب ضرورت پڑے تو کسی مفتی کو پوچھ کے سیکھ لینے گا. رہا فرض کفایہ، تو ہر بڑی بستی کے اندر چند حضرات یا ایک دو حضرات اس کے ماہرین، کاملین، عالمین ہونے چاہیے، وہ فرض کفایہ ہے. تو آپ حضرات کی مدرسوں میں آمد یہ فرض کفایہ کی ادائیگی ہے کہ اپنے اپنے علاقے سے نمائندے بن کر کے آپ جمیع علوم اسلامیہ دینیہ کو حاصل کرنے آئے اور اپنے علاقے کی طرف سے فرض کفایہ آپ لوگ ادا کر رہے ہیں. باقی جو فرض ہیں وہ تو ہر ایک کو حاصل کرنا ہے، اس سے تو کوئی مستثنا نہیں ہے. پھر آیت کریمہ کے اندر لیا تفقہو کا لفظ آیا باب تفعیل سے. اس میں دو بات نکلتی ہے کہ علم کے لیے سمجھ بوجھ بھی ضروری. اس لیے جن کی سمجھ بوجھ کمزور ہو ان کو اتنا لمبا نصاب پڑھانے کی ضرورت نہیں، ان کو میاں جی کورس پڑھا کے سند دے دیں گے. دو سال کا، تین سال کا مختصر کورس پڑھا کر کے نہیں کہ جب آپ معلم بنو، کسی گاؤں میں امامت کراؤ، مکتب پڑھاؤ، جاؤ. اس میں سمجھ ضروری ہے، لیا تفقہو فی الدین. اور دوسری بات یہ کہ یہ باب تفعیل تفاعل سے محنت اور مشقت، कि ये इल्म मेहनत मशक्कत से ही आएगा, उसके बगैर आएगा नहीं। और इस इल्म का खुलासा ये है कि इंसान इतना समझ लेवे कि अल्लाह ताला किन बातों से राजी होते हैं, किन बातों से नाराज होते हैं। ये खुलासा हो गया पूरे इल्म का खुलासा, बस इतना। अल्लाह किन बातों से राजी, किन बातों से नाराज, बस हो गया इल्म। अब हुसूल इल्म के जराए क्या? नंबर एक किताबें, नंबर दो जी इल्म की सोहबत, ये दो जराए हुसूल इल्म के। आयत के अंदर वलियुनज़िरु कौमहुम इज़ा रजऊ इलैहिम आया, हालांकि नबी का काम तो बशारत भी है और नजारत भी है, फिर सिर्फ नजारत का बयान क्यों हुआ आयत में? तो उसकी हिकमत मुफस्सिरीन ये बयान फरमाते हैं कि दफ़े मजर्रत मुकद्दम है जल्बे मनफात से। एक तरफ जहन्नम, एक तरफ जन्नत है, जहन्नम से बचना अहम है, तो दफ़े मजर्रत अहम है जल्बे मनफात के मुकाबले में, इसलिए वलियुनज़िरु आया। और जब दफ़े मजर्रत होगी तो जल्बे मनफात तो खुद ब खुद हो जाएगी, इसीलिए उसके ज़िम्न में बशारत मौजूद ही है। और यहज़रून, ये नतीजा है आयत के अंदर कि जब तुम लोगों को अहकाम सिखाओ तो उसके नतीजे को भी देखो कि वो लोग अहकाम पर अमल करके नाफरमानी से बचने वाले बने के नहीं बने। या जरूर अहकाम मसाइल दीन सिखा करके नतीजे पर भी नजर रखो कि वो लोग अहकाम पर अमल करके अल्लाह की नाफरमानी से बचने वाले बने के नहीं बने। देखा कि अभी तक नहीं बचे रहे तो इनको पूछो भाई क्यों, काम को मसला समझ में नहीं आया था, दोबारा समझाओ। यह जरूर में तजद्दुद है कि एक बार अहकाम सिखाने से अगर वो लोग नहीं सीखे तो बार बार सिखाओ उनको, बार बार तालीम दो ताकि वो लोग नाफरमानी से बचने वाले बन जावे। और दीनी कामों के अंदर तरतीब ऐसी होनी चाहिए कि जरूरियातें दूसरी जरूरियात में खलल ना आवे। देखो दो जमात बनाई गई ना, एक जमात यहाँ रहे, एक जमात बाहर जावे, क्या मतलब हुआ कि दीनी निजाम ऐसा बने कि दूसरी जरूरियात के अंदर खलल ना आवे, यहाँ तक के माशी निजाम के अंदर भी खलल ना आवे। और अगर किसी बस्ती के अंदर, शहर में, कस्बे के अंदर कोई मुकम्मल आलिम न हो तो बस्ती वालों की जिम्मेदारी है कि अपने किसी बच्चे को आलिम बनावे या बाहर से आलिम बुलाकर उनको अपने यहाँ रखे, ये बस्ती वालों की जिम्मेदारी जो उनको अहकाम शरीयत बतलावे। हजरत अब्दुल्लाह इब्न अब्बास रदी अल्लाह ताला अनुमा फरमाते हैं कि आयत खास है सरीयों के बारे में कि दो जमात बना लेने की, एक जावे एक आ रहे। और उससे पहले जो आयत गुजरी जिसमें हुजूर से पीछे रहने की मुमानत आई, ये उस वक्त पर है जबकि खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम निकले हो, कि हुजूर जब खुद निकले हो और सबको ले जा रहे हो तो सबके लिए जाना जरूरी हो जाएगा, कोई भी उसमें से मुस्तस्ना नहीं होगा। ये तरतीब है सरीयों के मुताल्लिक। एक और बात बहुत अच्छी मुहाशी ने लिखी है, देखो वलियुनज़िरु कौमहुम के ऊपर वफीहि इशारतुन इला अन्नहु यंबगी लितालिबिल इल्मी, तालिब इल्म के लिए मुनासिब है। नंबर एक तहसीनु मकसदिही, अपने मकसद के अंदर उम्दगी के, उम्दा और बेहतरीन मकसद के लिए हो। क्या हो मकसद? कि उसके इल्म की तलब का मकसद हो दूसरों को इल्म सिखाना, दूसरों को इल्म सिखाना, ये उसका मकसूद हो। दूसरा मकसद व इत्तियाज़ुहु हुवा फी नफ्सिही, اپنی ذات کے لیے نصیحت حاصل کرنا یعنی خود بھی علم پر عمل کرنا، یہ لگتا ایسا ہے کہ کتابت میں آگے پیچھے ہوا ہے، اتیاز ہو فی نفسی ہی پہلے ہونا چاہیے، اور یہ دوسرا مقصد تعلیم وغیرہ ہی دوسرے نمبر پر ہونا چاہیے. یہ دو مثبت پہلو ہو گئے کہ اپنی ذات کی اصلاح خود عمل اور دوسروں کو علم سکھانا. آگے منفی پہلو، لل کبری علی العباد، بندوں کے اوپر علم جتلا کر تکبر نہیں کہ میں مولانا یا تم سب جاہل جٹ لوگ، ایسا نہیں. والتشدد بالکلام، اور صرف جو ہے کلام اور بات کے پتنگ نہیں اڑانے کے، کہ علم کا مقصد جو ہے نا لچھے دار تقریر نہ ہو، عمدہ عمدہ مجلسیں نہ ہو، بلکہ علم کا عمل اور دوسروں کو سکھانا، یہ دو مقصد ہو، یہ بتلانا چاہتے ہیں. جی،
مومن کے لیے لائق نہیں کہ دوم کے دوم غزوے میں نکل جائے، کیوں ایسا نہیں کرتے کہ ہر بڑی جماعت میں سے ایک چھوٹی جماعت نکلے اور باقی ٹھہرے رہیں، تاکہ ٹھہرنے والے دین میں سمجھ حاصل کریں، تاکہ وہ اپنی قوم کو ڈرائے جب وہ واپس غزوے سے واپس آئے، تو وہ جو تعلیم دے کر جو انہوں نے احکام کی حاصل کی ہے، تاکہ وہ ان کو اللہ کے عذاب سے ڈرائے.
يا ايها الذين امنوا قاتلوا الذين يلونكم من الكفار وليجدوا فيكم غلظة واعلموا ان الله مع المتقين. اے ایمان والو، تم قتال کرو ان کافروں سے جو تمہارے قریب میں ہیں. اس میں بھی اقرب فالاقرب کی ترتیب ہے. کیا مطلب؟ کہ جو تمہارے سے نسب میں قریب ہو ان سے پہلے تم جو ہے جنگ کرو. جو تمہارے سے وطن اور رہائش میں قریب ہو ان کے ساتھ تم پہلے جنگ کرو. اسی لیے خود نبی کریم صلی اللہ علیہ وسلم کی زندگی دیکھو، سب سے پہلے حضور نے قریش کے ساتھ قتال کیا ہے، جو آپ کا قریب ترین خاندان، پھر عرب کے دوسرے قبائل، سن 8 ہجری تک دوسرے قبائل سے بھی حضور فارغ ہو گئے، انہیں ان کی جنگ آخری عرب کے قبائل سے، تب جا کر کے 9 کے اندر دور دور رومیوں اور عیسائیوں سے جنگ کے لیے حضور تشریف لے گئے. تو یہ ہے آداب حرب اور ترتیب حرب. اس لیے کہ یہ قتال جو ہے نا عین خیر خواہی ہے، ان کو جہنم کی آگ سے بچانا، اور عین خیر خواہی پہلے اپنوں سے ہوتی ہے، بعد میں دوسروں سے ہوتی ہے، اسی لیے یہ ترتیب بیان کی گئی. اور وہ لوگ پائے تمہارے اندر سختی کو، یعنی تمہارا ان کے ساتھ سختی کا برتاؤ ہونا چاہیے، عام حالات کے اندر بھی تمہارے اندر ان کو سختی معلوم ہونی چاہیے. یہ نہیں لگے کہ یہ ڈھیلے ڈالے ہیں، بودے بادے ہیں، کمزور ہے، بالکل بزدل ہے، ایسا نہیں لگنا چاہیے. عام حالات میں بھی لگنا چاہیے کہ یہ مضبوط ہے، نہیں بالکل طاقت کے اندر ہے، ایسا لگنا چاہیے. اور جنگ میں تو ہے ہی کہ تمہاری سختی ان کے سامنے نمایاں ہوئے. وَعَلَمُوا أَنَّ اللَّهَ مَعَ الْمُتَّقِينَ، اور جان لو کہ اللہ کی نصرت اور مدد تقوی والوں کے ساتھ ہے. جی،
بسم اللہ الرحمن الرحیم. اے ایمان والو، تم قتال کرو ان لوگوں سے، ان کو